أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون صلوات بھیجیے محمد علی محمد پر ایدان محترم یہ اس سلسلے مجالس کی ہمارے حصے کی آخری مجلس ہے آپ سے درخواست کریں گے امام خمینی رحمت اللہ علیہ شہید قائد علامہ عارف حسین حسینی تمام شہداء اسلام اپنے تمام مرحومین بانیان مجلس کے مرحومین اور جس کا کوئی پڑھنے والا نہیں ان سب کو شامل کر کے ایک بار سورہ فاتحہ پڑھ کر بخش دیجیے گا صلوات عنایت فرما دیجیے محمد علی محمد اللہ صلی اللہ محمد وآل محمد. بہرحال اس ناچیز نے کوشش کی ان مجالس میں کہ لوگوں کی توجہ اس طرف مبذول کرائی جائے کہ وقت کی ضرورت ہر وقت کی ضرورت ہر زمانے کی ضرورت ہے فقہا کا وجود. فقہا ایک فصیل کے مانند ہوتے ہیں جو شہر کی حفاظت کرتی ہے نا وہ فصیل. یہ ہم نہیں کہہ رہے, یہ پیغمبر ختم مرتبہ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد. ہر زبان بات شروع کی ہم نے لفظ مرجعیت پہ, اجتہاد پہ, مجتہد پہ, تو خدا کے بندو کچھ اصطلاحیں ایسی ہوتی ہیں جو وقت کے ساتھ خود بخود نافذ ہوتی چلی جاتی ہیں, رائج ہوتی چلی جاتی ہیں خود بخود. مثلا فقہ جعفریہ حضور کے زمانے میں یہ نام ہے, مولا کائنات کے زمانے میں یہ نام ہے, دوسرے امام کے زمانے میں, تیسرے امام کے زمانے میں, چوتھے امام کے زمانے میں, پانچ امام کے زمانے. پھر بات کیا ہوئی کہ جب کیونکہ چھٹے امام کے زمانے میں چھٹے امام کو اتنا وسیع وقت ملا مذہب حقا کو پھیلانے کا, وہی مذہب محمدی, وہی فتح محمدی ہے, وہی فتح جعفری ہے, وہی فتح علوی ہے بھائی, وہی فتح ہے. لیکن کیونکہ چھٹے امام کے ذریعے سے چھٹے امام کے زمانے میں کھل کے پھیلانے کا موقع ملا ان چیزوں کو, تو کس سے منسوب ہو گئی وہ؟ یا ہم نے نہیں کہ دوسروں نے نام رکھا. جیسے یہاں انگریز جب آئے تو کیا کہتا تھا مسلمانوں کو؟ محمدن. یہ کون لوگ ہیں؟ مسلمان نہیں, محمدن کہتے تھے. بے شک اس میں شکال ہے کہ کوئی ہمیں فقہ جعفری کہے, لیکن اب ہو گیا, رائج ہو گیا, ہو گیا ایک ہزار سال سے زیادہ ہو گیا, اب رائج ہو گیا, اب کون اس کو ختم کر سکتا ہے؟ تو وہ یہ کہتے تھے مخالفین جب قول نقل کرتے تھے نا, تو کہتے تھے یہ مطلب مالکیوں کا قول ہے, ہم یہ جعفری یہ کہتے ہیں, جعفری یہ کہتے ہیں, جعفری یہ کہتے تھے. اس طرح کیا ہوا, فقہ جعفری کے ماننے والے قیامت تک کے لیے ابھی نام پڑ کے باپ کیا کر سکتے ہیں, نہیں بدل سکتے نا. حالانکہ وہی فتح بھائی, فتح جعفری وہی ہے جو فتح علوی ہے, فتح حسینی, فتح محمدی, وہی تبدیلی نہیں ہے. لیکن کیونکہ چھٹے امام کے زمانے میں رائج کرنے کا موقع ملا امام کو, تو فتح جعفری, تو آپ کیا کریں گے, مخالفت کریں گے اس کی؟ تو اصطلاحیں ہیں, اصطلاحیں کہ وقت کے ساتھ ساتھ یہ لفظ سارے موجود ہیں. رجوع کا لفظ بھی موجود ہے, اجتہاد کا لفظ بھی موجود ہے, فقہ کا لفظ بھی موجود ہے, سب موجود ہے قرآن میں روایات میں. چلیے اب جس کو اجتہاد سمجھ میں نہیں آتا, مجتہد سمجھ میں نہیں آتا, میں ایک روایت پڑھتا ہوں, دیکھیے آپ کے سامنے آ جائے گی بات. ایک صلوات بھیجیے محمد علی محمد پر. مولا عارفان, مولا عارفان ارشاد فرماتے ہیں, یا مومن ان العلم والادب ثمن نفسک فاجتہد فی تعلمہما. اے مومن, تیری قیمت تیرے نفس کی قیمت تیرا علم اور ادب ہے, یعنی تیری قیمت تیری کوٹھی بنگلے گاڑی واڑی سے نہیں ہے, زمینوں سے نہیں ہے, کاروبار سے نہیں ہے, تیری قیمت ہے اس سے دیکھی جائے گی کہ تیرے پاس علم کتنا ہے اور ادب کتنا ہے. یا مومن ان العلم والادب ثمن نفسک, اے مومن علم اور ادب تیرے نفس کی قیمت, تیری قیمت کا تعین کیا چیز کرے گی؟ علم اور ادب. فاجتہد فی تعلمہما, اب آگے نا اجتہاد, بس کوشش کر. یہاں اجتہاد کیا معنی؟ کوشش کر, اجتہاد کر ان دونوں کو حاصل کرنے کے لیے, ان دونوں کو, علم کو بھی اور ادب کو بھی. تو اسی جد و جہد سے نکلا ہے نا, یہ جہد کا جو صیغہ جہد بھی ہے, جہد بھی ہے, پریشان ہونے کی ضرورت نہیں, عربی کا لفظ ہے تو دونوں مصدر میں ہی آتا ہے, جہد بھی آتا ہے, آپ جد و جہد پڑھ لیجئے, جد و جہد پڑھ لیجئے, جد و جہد پڑھ لیجئے, تینوں مصدر ہیں, کوئی فرق نہیں پڑتا. اسی طرح جد بھی کہہ سکتے ہیں اور جد و جہد بھی اور جد و جہد بھی. ٹھیک ہے, میں نے اس لیے بتا دیا کہ اکثر لوگ اسی میں بحث کر رہتے ہیں کہ جد و جہد ہے کہ جد و جہد ہے کہ کیا ہے, میں نے آپ کو بتا دیا کہ جد و جہد کیونکہ رائج ہو گیا زیادہ, کوئی کہتے ہیں تو یہ جہد سے نکلا نا اجتہاد, جہد کے معنی کوشش کر رہا بھائی, کوشش کر رہا, تو وہ معصومین کے کلام میں آ گیا. لیکن اصطلاح میں کب آیا؟ جب آگے بڑھتے بڑھتے علمی سفر طے ہوتے ہوتے معصومین نے خود بنائے, فقہا بنائے کہ نہیں بنائے, کیوں ضرورت ہے نا, بنا بنا کے بھیجے, وکیل بنائے, حتیٰ کہ ہجری 195 یہ ولادت کی تاریخ ہے کس کی؟ نویں امام, امام محمد تقی علیہ الصلوۃ والسلام. اور منصب امامت جو ہے وہ آٹھویں امام کے پاس, ایسے ہی ہے نا, 2003 میں شہادت ہوئی آٹھویں امام کی, 2003 میں نویں امام کا سن مبارک کتنا ہے؟ 8 سال. کتنا ہے؟ 8 سال کے سن مبارک میں منصب امامت سنبھال رہے ہیں, اور شاگرد کتنے بڑے بڑے دیے دنیا کو, اور وکیل اپنے مقرر کیے ہیں. اب خوزستان میں یہ پورا احوال اس طرف سے علی ابن مہریار آبازی امام کی طرف سے وکیل ہیں, یعنی سب کو مسئلے بتاؤ, قم اور اس کے اطراف کے لیے وکیل بنے ہیں ابراہیم بن محمد, یہ وکیل بنا بنا کے بھیجو, اس زمانے میں امام اپنے وکیل بنا رہے ہیں, کن کو فقہ کو اپنا وکیل بنا کے بھیج رہے ہیں. اسی طرح ایک اور تیسرا نام ایک سلوات بھیجیے محمد آل محمد پر, کیا نام آتا ہے ابھی یاد آ جائے گا, خیر ابھی نام یاد آ جائے گا, قاسم نام تو مجھے یاد آ گیا, وہ وہاں بھی میں بھول گیا تھا, لیکن ہم پورا نام اس لیے لے, خدا نہ کرے وہ ولدیت غلط نہ ہو جائے, بڑا مسئلہ ہو جائے گا دوبارہ, نے قاسم نام کے صحابی ہیں. یہ کیوں فقہ تیار کر ہر امام؟ 203 ہجری میں آٹھویں امام, جبکہ سن مبارک ظاہری طور پہ کتنا ہے؟ 8 سال. 8 سال کے سن مبارک میں آپ منصب امامت میں فائز ہو رہے ہیں, اور 220 میں آپ کی شہادت ہو گئی. آپ کا مجموعاً جو سن مبارک ہے 25 سال ہے بس, لیکن یہ 17 سال امامت کے جو ہے نا, 8 سال کے سن مبارک سے لے کے 25 سال تک پورے جناب بغداد میں, کیونکہ زیر نظر رکھا ہے نا, آٹھویں امام کی شہادت کے بعد خلیفہ وقت نے امام کو زیر نظر رکھا تھا, بغداد میں رکھ لیا تھا, تو آپ نے بغداد میں درس و تدریس کا کام شروع کر دیا, کیونکہ ظاہری طور پہ مامون روک نہیں سکتا تھا, اس کے بعد والے بھی نہیں روک سکتے تھے, کیونکہ اب وہ تو اپنا ولی عہد بنایا تھا نا آٹھویں امام کو, لہذا اب نہیں روک سکتا تھا, تو امام نے فوری طور پہ کیا کام کیا؟ اچھا کرتے کیسے معصومین کہ شاگرد بنائے, تعلیم دے, بھیج دیا, جاؤ چلے جاؤ, تم حجاز کی طرف چلے جاؤ, تم فلاں جگہ چلے جاؤ, تم فلاں, کیوں؟ تاکہ مذہب حق پھیلتا چلا جائے. آپ انصاف سے بتائیے نا کہ مذہب حق پھیلا کیسے, کس نے پھیلایا؟ اب یہ نجف کا ہودا کیسے بنا کہ جب وہ یعنی بغداد میں تھا نا, جب بغداد میں جلائے کرخ کا محلہ, کل میں بتا چکا آپ کو, ہجری 447 میں آگ لگا دی گئی, جب یہ تغرل بیگ سلجوکی سلجوکیوں کا قبضہ ہوا اور انہیں نے تمام شیعہ سنی فساد کرایا, اور شیعوں کے سارے محلہ کرخ ایسے بستی جلی تھی جس کی آج تک تاریخ میں مثالیں دی جاتی ہیں, تو شیخ ابو جعفر طوسی کا کتاب خانہ جلا دیا گیا, عالم الہدا مرتضی عالم الہدا کا کتاب خانہ, ان کا انتقال پہلے ہو چکا ہے, لیکن بہرحال کتاب خانے تھے سب جلا دیے گئے, مدرسے جلا دیے گئے, ہجرت کر گئے شیخ ابو جعفر طوسی کہاں؟ کربلا, کربلا سے آگے نجف, نجف میں حوض علم کی بنیاد ڈالی, کیوں بنیاد ڈالی؟ ارے بھائی بتا چکا آپ کو, اس لیے مدرسہ تھا لیکن بڑا حوض علم بنایا, 300 طالب علم رکھے, جن کو رکھا کیوں؟ کہ بھائی پھیلانا ہے کہ یہی سنت علمہ ہے, اماموں نے یہی سکھایا ہے کہ شاگرد بناؤ اور دنیا میں پھیلاؤ. یہاں تک جو تشیع پھیلا کیسے آیا؟ علماء کے ذریعے آیا یا تلواروں زنوں کے شمشیر زنوں کے ذریعے سے آیا؟ فوجیوں کے ذریعے سے آیا؟ کس کے ذریعے سے آیا تشیع؟ علماء کے ذریعے آئے نا, فقہا کے ذریعے آئے نا. اب دیکھیے جتنی بھی تفسیریں, یہی مسئلہ ہے ہمارا کہ ہم خدا کا شکر ہے اس اجتہاد کی وجہ سے ساری دنیا میں سرخرو کیوں ہیں, اور جگہ دروازہ بند ہو گیا اجتہاد کا, چھاپا خانہ جب ایجاد ہوا, توجہ سے بیٹھا یہ جوانوں کے سننے کی, بحث تو سبھی مجھے جوانوں کے لیے پڑھ دو لیکن آج خاص طور پہ, چھاپا خانہ یہ پرنٹنگ پریس جب ایجاد ہوا, تمام عالم اسلام میں فتویٰ لگ گیا, حرام 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 نہیں چھاپنا. اب وہی کتابیں ہاتھ سے لکھی جاتی تھی جتنے نسخے لکھتی ہیں, اب 100 شاگرد ہیں استاد لکھوا رہا ہے, اسی لیے روایات میں غلطیاں ہوئی نا کہ کہیں ایک نقطہ رہ گیا, کہیں دو نقطہ غائب ہو گئے, کہ پانی کہیں پسینہ گرے گا, کہیں کچھ ہو گیا, اب لوگ جھگڑا کر رہے ہیں کہ بھائی کیا ہے, یہ ہے کیا مسئلہ, کہ اصل لفظ کیا, اسی لیے ہوا نا. अब वो छापा खाना इलाज हुआ, फतवा लग गया उधर से किताब हराम है, मगर शिया मर्जियत, यही तो मैं आपको बता रहा हूँ इज्तिहाद का कमाल। जमूद नहीं है तशय्यो में, शिया मर्जियत ने हुरमत का फतवा नहीं लगाया, शिया मर्जियत ने काहे का फतवा लगाया कि नहीं अगर अच्छे कामों के लिए इस्तेमाल किया जाए तो इससे बेहतर कोई भी चीज नहीं है। अरे भाई एक वक्त में बजाय दो किताबें लिखने के 1000 छप के आ रही है, इससे अच्छी और क्या बात हो सकती है। तो हमारी मर्जियत का कमाल क्या है, रेडियो ईजाद हुआ पूरे आलम इस्लामी का हराम हराम हराम, इस पे अजान देना भी हराम, इसके अपनी उससे पहले तो लाउड स्पीकर आया तूतियां तूतियां का हराम हराम, क्योंकि ये गैर फितरी चीज है। फतवे की दलीलें भी थी उनके पास, गैर फितरी चीज़ें, ये आवाज़ पहुंचाना, इस पे अजान देना भी हराम। तशय्यों ने क्या कहा, हमारे महाराजे ने, अरे हिंदुस्तान के महाराजे की बात कर रहा हूँ, ईरान इराक में नहीं, हिंदुस्तान के जो महाराजे थे उस वक्त, जनाबे इब्राहिम फरजंदे सैयद दिलदार अली खुरान माफ सलाम अली मोहम्मद आले मोहम्मद पर, सैयद इब्राहिम साहबजादे जनाबे सैयद माजरत का पोते उनके इब्राहिम बिन अली, एक बेटे थे उनके अली, उनके बेटे थे इब्राहिम दिलदार अली उस्मान माप के, उस्मान माप के पोते, उनका फतवा है, उन सब का बोला किसने कहा भाई हराम है, इंसानों के फायदे की चीज़ें इस्तेमाल करो, इस पे अजान दो, हाँ इस पे गाने सुनना हराम है, इस पे अजान देना हराम थोड़ी है, रेडियो आया सबने कहा हराम, हमारे महाराजे से पूछा गया कोई हराम हराम नहीं है, अगर गलत चीज़ नश होती है तो हराम है, सही चीज़ नश होती है तो हलाल है, क्यों भाई इंसान को तरक्की के लिए पैदा किया अल्लाह ने, तस्खीरे कायनात के लिए पैदा किया, तुम उसे पाबंदी लगा रहे हो, अच्छा बाद में फिर अपना फतवा खुद ही वापस, तो पीछे तरह क्योंकि इतिहाद नहीं था, मजबूर होकर रेडियो में भी आना पड़ा, टीवी पे भी आना है ना, दूसरे आ रहे टीवी आया का हराम है, हमारे महाराजे ने कहा कोई हराम नहीं है, इंसान तरक्की कर रहा है करने दो। अब देखिए आपको अभी अभी सबसे बड़ी दलील दे देता हूं, सारी दुनिया ने बायकॉट किया, बायकॉट किया ना, सोशल बायकॉट कर दिया, गाड़ी तक रुक गई वहां पे, नहीं चल सकती थी, पुर्जे नहीं थे, बनाती नहीं थी, सब बाहर से आता था, और मर्जे तकलीद क्या कह रहे, मर्जे तकलीद कह रहा है कि आज साम्राज्य तुमसे मायूस हो गया, खुदा का शुक्र अदा करो, अमेरिका तुमसे मायूस हो गया, लोग हैरान के गाड़ियां रुक गई, जहाज रुक गया, कोई पुर्जे ही नहीं है, कुछ नहीं है, और ये मुश्तहिद कह रहा है, हमारा मर्जे कह रहा है कि खुदा का शुक्र अदा करो, साम्राज्य तुम्हारा पीछा छोड़ दिया, नतीजा क्या हुआ, क्योंकि हर जगह से उन पर पाबंदी लगी, बायकॉट हुआ, तो 40 साल में वो इल्म के मैदान में कहां पहुंचे, उनसे आगे की टेक्नोलॉजी बना ली कि नहीं बना ली, उनका पूरा डिफेंस सिस्टम तकते ही रह गया, 1000 किलोमीटर से कब आया कब मार के गया, पकड़ सकते क्या है, समझ में आ रही, अभी अभी बता रहा हूं, अभी तो मैंने शुरू किया है ना, आज उन सब सवालों के जवाब आते हैं आपके, जो करते रहे आपके इख्तिलाफ क्यों होता है, फतवे में इख्तिलाफ क्यों, वो खुदा के बंदा जिस इल्म में भी ये इल्मी इख्तिलाफ नहीं होगा वो जुमूद का शिकार हो जाएगा, तो जहां जहां इतिहाद नहीं था सब जुमूद का शिकार हुए, जहां इतिहाद था क्या क्या इन मर्जे ने, इन मराजे ने, हमारे मराजे कहां है इनके मैदान में, सुना इस जमाने की बातें करता हूं अब तुम्हारे साथ, इनकलाब आ गया, तैयार है सुनने के लिए, आज 4-5 घंटे पढ़ना है मुझे, इनकलाब आ गया, रेडियो टीवी पे भी इनकलाब आ गया, सदा सीमा कहलाता है वहां, वो दोनों एक ही उसके तहत आते हैं, अब सुबह से शाम तक ये तिलावत है या हदीस है या मौलवी साहब की तकरीर है, टीवी पे भी यही हो रहा है, एक आलिम जाता है दूसरा आलिम, बड़े एहतराम से अर्ज कर रहा हूँ, एक आलिम जाता है इधर से कि दूसरा जाता है, दूसरा जाता है, तीसरा जाता है, यह तिलावत लग जाती है, यह हदीसें बयान होना शुरू हो जाती, बात ख़त्म हो, कुछ भी नहीं हो रहा। अब देखो कैसी होती है नज़र हमारे महाराजे की, बुला लिया रहबर, सब ने जब इनकलाब आया था सबको बुला लिया, जो सदाओ सीमा चलाने वाले थे पूरी टीम को बुला लिया, क्या हो रहा है भाई, क्या हो रहा है, क्या दिखा रहे हो, क्या दिखा रहे हो टीवी पे, इनकलाब आ गया भाई, इस्लामी इनकलाब आ गया, तो इस्लामी प्रोग्राम चलेगा तो क्या उनका, क्या इस्लामी प्रोग्राम का मतलब होता है, ये उस पर 6.5 करोड़ आबादी थी ना, तो वो हमारा अजीम शान मर्जे खुमैनी बुशिकन उनको बुला के कहते हैं कि ये 6.5 करोड़ आदमी क्या मौलवी है जो ईरान में रहते हैं, क्या ये मौलवी, वो खुदा के बंदो जाओ प्रोग्राम बनाओ, इनको दायरे के अंदर इनको ड्रामे दिखाओ, इनके लिए फिल्में बनाओ, अगर ये फिल्में ना बनती किसी को पता ही नहीं चलता, बच्चे बच्चों को अमीर मुख्तार की तारीख याद हो गई नहीं याद हुई, वो खुदा का शुक्र है किताब मैंने पहले लिखी, फिल्म बाद में बनी, वरना लोग कहते कि फिल्म देख के किताब लिखी है, सलामत दीजिए मोहम्मद आले मामा, मैंने बड़ा शुक्र अदा किया। तो मैंने 1998 में लिखी थी, यही पढ़ा था, फिर वो लिखी थी और फिल्म बनी उसके 10 साल के बाद। तो मैं बड़ा शुक्र अदा करता था। मैंने कहा अगर खुदा ना करे कहीं पहले फिल्म बन गई होती तो सब लोग कहते फिल्म देख के किताब लिखी, नहीं मेरी किताब देख के फिल्म बनी है। सलावत दीजिए मोहम्मद आले बाबा को। तो नहीं ऐसे नहीं बुलंद आवाज से सलावत भेजे तो फिर मैं आपको मतलब आज देना चाह रहा हूँ। जजाकल्ला। आइए अब मैं आपको बताता हूँ करामात और कमालात दिखाता हूँ। मर्जियत के कमालात क्या है। सब टीम को बुला लिया, क्या कर रहे हैं? को मौलवी है 6.5 करोड़ आदमी, कब तक देखेंगे तुम्हारे टीवी पे? एक मौलवी के बाद दूसरा आ रहा है, दूसरा तीसरा आ रहा है, फिर वो या क्या हो रहा है? ड्रामे बनाओ, फिल्में बनाओ, एंटरटेनमेंट दो इनको। एक दायरा है उसके अंदर, यानी शरीयत के बाहर इनके समाजी मसाइल, मुआशरती मसाइल, इंकलाब पे ड्रामे बनाओ, इंकलाब पे फिल्में बनाओ। और इतनी स्टोरीज हैं उलमा की, कौन सा आलिम छोड़ा उन्होंने जिस पर उन्होंने सीरियल अपनी बना दी, वो अली सीना से लेके कौन 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 शेख बेहाई, फिर इंकलाबी जो मुजाहिदी हुए, मैं फिल्म बनाओ इन पे, फिल्म सिनेमा खुलवा, खोलो सिनेमा, फिल्म बनाओ, सिनेमा दिखाओ। क्यों? मर्जियत है, जानती है कि फितरत से नहीं टकरा सकते। सिर्फ करना क्या है, इस इंसानी फितरत को फितरत इलाही की तरफ मोड़ दो। फितरत इंसानी को फितरत इलाही की तरफ मोड़ो। दिखाना सब कुछ है, लेकिन वो दिखाओ जिससे जोश पैदा हो, जिससे ईमान पैदा हो, जिससे बच्चों का इल्म बढ़ता चला जाए। साइंसी प्रोग्राम कितने चैनल चला रहे हो, जाइए साइंस पे देख लीजिए, उनके 13-14 चैनल तो सिर्फ साइंस ही तालीमात पे चल रहे हैं। जब ही तो यहां तक पहुंचे, क्यों? मर्जे जानता है ना कि इंसान को जिंदगी में हर चीज की जरूरत है, लेकिन एक दायरा है, फ्रेम है, चारचूब है, उससे बाहर नहीं निकलना। शरीयत के दायरे में तफरीह भी होगी, शरीयत के दायरे में ड्रामा भी बनेगा, शरीयत के दायरे में फिल्में भी बनेगी। क्यों? ये फिल्म देखेगा शौक से बच्चा, एक बार देखेगा, दो बार देखेगा, देखते देखते मुझे नहीं याद, बच्चे को याद है साबिक कहफ के नाम। भाई मैं शर्मिंदा हो गया, मैं सही बता रहा हूं आपको, मुझे नहीं याद, सीधी सी बात है। वो बच्चे ने फटाफट से साबिक कहफ के नाम सुनाओ, उसे सबके नाम बता दिए। क्यों? कब मैंने ड्रामा देखा है साबिक कहफ वाला, अब पता चला असाबे कहफ पे बना मौलाए कायनात के उस जो ना, यानी और फिर इमाम हसन मुश्तबा अलैहि सलातो वसलाम पे सलावत मेरी मोहम्मद आले मोहम्मद पर, याद हो रही ना तारीख, लोग ड्रामा देख रहे थे। ये दिखाओ लोगों को ताकि मालूम को अपने बहादुर आबाव अजदाद की, उनके शजाओं की, शजा दिलावरान की दिखाओ उनको तारीख, बताओ ताकि उनको पता चले। तो ये होता है हमारा मर्जे, किसी चीज को मना नहीं किया, डायरेक्शन देता है वो कहता है ये डायरेक्शन है, इस डायरेक्शन पे चलो, इस डायरेक्शन पे रहोगे सब ठीक है, डायरेक्शन से बाहर नहीं। जब बाहर होने लगते वही मर्जे एक फतवा देता है, खबरदार इससे आगे जाने की कोशिश ना करना, इससे आगे गए तो हो गया काम। समझ में आ रही है हमारी बात? तो किसका कमाल है, इसलिए क्यों पीछे पड़े मर्जियत के, समझ गए कि ये जुमूद वाली मुल्लायत नहीं है जिसके यहाँ छापे खाने हराम, रेडियो हराम, टीवी हराम। उन्हें 400 साल बाद समझ में आया कि छापा खाना सही है, 400 साल तक नहीं छपी कोई किताब वहां, तशय्यो में ऐसा नहीं हुआ। क्यों? तशय्यो जानता है कि इंसान को तरक्की के लिए जहन दे के भेजा गया है, तरक्की करेगा, बस तरक्की की डायरेक्शन किस तरफ है। अगर ये ना होती, आप बता दीजिए जितने भी इस्लामी मुल्क हैं, जितने भी, एक हमारा मुल्क है, एक वो मुल्क है, एक तुर्की, इन तीन के अलावा बता दीजिए कहीं साइंसदान और कोई बड़े आदमी लोग ब्रेन पैदा हुए हो, नहीं है थे। क्यों? वो जुमूद है, वो खाली मुलायत तो बनाए जा रहे हैं, मुलायत पढ़ाए जा रहे हैं, मुलायत पढ़ाया पैदा का नतीजा क्या हुआ कि रद्द अमल हुआ। अब या तो वहां पर कटमुल्ला है और या इतना बड़ा अय्याश है कि उससे बड़ा अय्याश भी दुनिया में कोई नहीं है। रद्दअमल हो रहा है, एक्शन करिए। अगर एक नॉर्मल वे में लेके चलो ना एतिदाल, तो हमारा मतलब कौन सा है? मोतदिला, लाजबर वाला तफीज वाला अमरु बैन अलबरैन एजलु हुआ अक्रबुल तक्वा। इमाम जाफर सादिक अलैहिस्सलातु वस्सलाम फरमाते हैं ना इस सिरे पे जाओ ना उस सिरे पे जाओ, एतिदाल के रास्ते पे रहो। तो ये मर्जियत से क्यों घबराते हैं? जानते हैं कि आप आज आज मर्जे क्या फतवे दे रहे हैं। मदरसे आए बहुत है, वहां पे जाइए क्लिप देख लीजिएगा, बड़े बड़े उलमा जो मिलकर आए हैं, आयतुल्लाह सिस्तानी जो भी जाता है क्या कहते हैं उसको, सद्दाम के जमाने में तालीम नहीं थी, मैं खुद देख कर आया हूँ, अभी अब भी नहीं जा, चले जाइए उनके इलाकों में, सिर्फ बगदाद में पढ़े लिखे लोग हैं, थोड़े बाकी नहीं है, तुम तो पढ़ाते ही नहीं थे, जाहिर रखो लोगों को। ये मर्जियत का कमाल है कि जाओ हर इलाके में स्कूल खोलो, कॉलेज खोलो। ये खुम्स का पैसा, इससे मस्जिद बनाने के लिए खुम्स की इजाजत नहीं देता, मर्जे में बता रहा हूँ आपको, क्यों? तुम पर लाजिम है, जिस इलाके में रहते हो मस्जिद बनाओ, जब अपने घर बना रहे हो तो मस्जिद बनाओ, मस्जिद के लिए नहीं देता खुम्स का इजाजत, किसके लिए इजाजत दे रहा है? जाओ जदीद उलूम, जदीद, मैं कह रहा हूँ यहाँ जिम्मेदारी से कह रहा हूँ, और कितने गवाह उलमा पेश कर दूंगा, क्या अयतुल्लाह सिस्तानी हो या रहबर मुअज्जम हो, स्कूलों के लिए कॉलेजों के लिए हुक्म दिया, और ये कहकर हुक्म दिया कि अपने बच्चों को जदीद उलूम सिखाओ, साइंसदान बनाओ, इंजीनियर बनाओ, डॉक्टर बनाओ, ये किसी मजहब में नहीं, ये वहीं पर है जहां मर्जियत है। मर्जियत ने हुक्म दिया, इजाजत दिए, तो क्या मतलब? इसलिए दुनिया डरती है, इसलिए मर्जियत के खिलाफ मुहाज खड़े हुए, क्यों? जानते हैं कि अगर हमसे कोई टकरा सकता है तो यही है। जाओ वहां जितने बड़े हॉस्पिटल हैं, किसी ना किसी मर्जे के मिलेंगे, बीमारिस्तान गुल पाएगी हो या नेकुकार हो, जो भी हो, बहिष्टी हो, नजफ हो या कुम हो या मशद हो, आस्थान मशद के असासे मालूम है ना, पूरे मशद के बजट को कौन चलाता है? उससे रजवी यहां से चलता है, ये जो आप देते रहते हो चौहारे घर नहीं ले जाते लोग, उस जमाने की बात कर रहा हूँ, छोड़िए कि बुरा ना मान जाए आप लोग, एक और सलवार भेजिए मोहम्मद आले मोहम्मद का, चढ़ावे देखे ना, हर हफ्ते जरी भर जाती है, मशहद की हो, नजफ की हो, करबला की हो, कुम की हो, भर जाती है, तो वहां देखो भी तो सही क्या कर रहे हैं वो, जितनी भी कंस्ट्रक्शन, जितने ये अंडरपास और ये सड़कें मोहल्ले सब बन रहे, किसके पैसे से बन रहे हैं? का मोमिनीन के पैसे से। किसकी निगरानी में? वो आस्थान है कुस्से रजवी, जिसमें 150 उलमा बैठे हैं, उनके सरपरस्त पहले थे आयतुल्लाह तबसी, अब है आयतुल्लाह अलमुल हुदा, तो मुश्तहिदीन है जो निजाम चला रहे पूरा का पूरा। इससे कॉलेज बनाओ, यूनिवर्सिटी बनाओ, हॉस्पिटल बनाओ, रिफाहे आम्मा के काम करो, जो मासूमीन का दर्श दिया हुआ है ना, पहले भूखे का पेट भरो, फिर उसको समझ में आएगा अल्लाह एक, अगर उसको खाने नहीं दोगे उसको अल्लाह एक समझ में नहीं आएगा। ये सिर्फ तशय्यों का इफ्तिखार है कि हमारे मर्जे पहले गरीब की, मिस्कीन की, यतीम की, बेवा की, और कितने इदारे बने हुए, नाम लेना शुरू करूंगा तो टाइम खत्म हो जाएगा, गुरबा के लिए, फुकरा के लिए, यतीमों के लिए, तालीम के लिए 100% इस वक्त वहां तालीम है, और इंशाल्लाह मेरा यकीन है जब से आला सिस्तानी ने ये फतवा दिया है ना, 10 साल बाद देखना इस इराक में जहां अभी 50% नहीं है, यहां भी इंशाल्लाह तालीम का रेशो 100% पहुंचेगा, क्योंकि मराजे देख रहे, मराजे वो हुक्म दे रहे, स्कूल बनाओ, कॉलेज बनाओ, यूनिवर्सिटी बनाओ, यहां कर दिए जाए 2 इंच की जबान खोल दे, ये मुश्तहिद को क्या पता, ये फकीह को क्या पता, ये आलिम को क्या पता, ये मर्जे को क्या, सारा तुझे पता कि फुटपाथ पे बैठ के दीन मना रहा है, चौक पे लेके बैठा रहा है 10 आदमियों को, तुझे सब पता है, उन्हें कुछ नहीं पता जो पूरी दुनिया से मुकाबला कर रहे हैं और तशय्यो की हक्कानियत का कलमा पढ़वा रहे हैं। सलाहात भेजिए मोहम्मद आले मोहम्मद पर। यूनिवर्सिटियां बनवाई, रसदगाहें बनवाई, यूनिवर्सिटियां बनवा रहे हैं कि ये बनाओ, ये बनाओ, ये बनाओ, साइंसदान बनाओ, कीमियादान बनाओ, फिजिशियंस बनाओ, ये सारी चीजों जब तो आगे जा रहे हैं ना, क्यों आगे जा रहे हैं? क्योंकि महाराजे पीछे हैं, कोई मसला नहीं, हुकूमत का पैसा नहीं है तो ये किस काम का है भाई, ये किस्मत का है? ये जो मुजाहिदीन इराक जिन्होंने आजाद कराया, 80% इराक पर कब्जा हो गया था दाइश का, 80% आजाद कराया, किसने जंग लड़ी? इराक की हुकूमत नहीं लड़ सकती थी, आज भी इराक की हुकूमत में दम है, इराक की फौज में ये हल्दुशाह भी, ये जो अवामी लश्कर बना, इस अवामी लश्कर को कौन चला रहा है? जाओ हाथ कंगन को आज क्या है, जाओ देख लो करबला और नजफ, हर हरम में ये बक्स रखे हुए हैं हल्दुशाह भी के, वो मराजे के जेरे निगरानी, पूरी जंग उस पैसे से लड़ी जा रही है जो इमाम हुसैन, हजरत अब्बास और मौलाए कायनात के हरम में जमा हो रहा। जब मेरे साथ जाते कि इन डिब्बों में जरूर डाला करो, क्यों पता नहीं तुम्हारे दिए हुए रुपए की कौन सी गोली किस खबीस के सीने में लगेगी।
हाय हमारी दस्तगार
करबला,
हाय हमारी दस्तगार
लश्कर जो लड़ रहा है ना दहशत गर्दों से, उसके लिए जमा हो रहा है। पता नहीं तेरे नसीब में हो कि तेरे पैसे से वो गोली आई हो जो गोली किसी दुश्मन अहले बैत के सीने में घुसे जाके, है ना, ये सोच के डाल दो लोगों की समझ में आई बात। फिर लोग, मैंने कहा खुदा के बंदे यार, या उसकी वर्दी बनेगी इसकी, या उसकी वर्दी धुलेगी तेरे पैसे से, मुजाहिदों की। खुदा के बंदे, यही तो इमाम का लश्कर होता है, और क्या होता है। इमाम के वही 40 कमांडर है, होता ना, जैसे मिसाल देता हूँ हमेशा, ये 40 वो जनरल है, फिर उसके बाद 313 उनके नीचे कमांडर है, फिर उनके नीचे 700 होता है, कहीं 700 लिखा के 313 में, कहता भाई परेशान क्यों हो रहे हो, ये उनके नाम है जो चलाने वाले हैं। वो जनाब बड़े बड़े जनरल, फिर उनके नीचे जनरल, फिर उनके नीचे ब्रिगेडियर। लश्कर तो इमाम का लाखों का होगा, पहला सिरा शाम में, दूसरा खुरासान में होगा। समझ में आई बात, तो सब होंगे नहीं होंगे। और खुदा के बंदो, मुजाहिदों के कपड़े भी धोने का शरफ मिल गया तो है तो इमाम जमाना भी लश्कर ना। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। भाई ये बड़ी मुश्किल है, खड़े हो जाओ भाई। अभी जाएंगे ना मस्जिद में, जाएंगे ना, वही तो मंजर कशी होगी, नहीं होगी। वो जो आपके जूते बेचारा साफ कर रहा है, इसीलिए से तो साफ कर रहा है। वो जो आपके खिदमत कर रहा है, आपके पैर दबा रहा है, क्या है, मैं यही तो अर्ज कर रहा हूँ कि ऐसे तो बनना है। इमाम के लश्कर भाई उसमें ना सही, छोटे से मैं सिपाही तो कहलाऊंगा ना, खाना पकाने वालों में हो जाओ, बर्तन धोने वालों में हो जाओ, उनके कपड़े धोने वालों में हो जाओ। खुदा के बंदो, रहूंगा तो लश्कर में ना, तो हमेशा दुआ किया करो, मायूस ना हुआ करो। इमाम के लश्कर में हर खिदमत गुजार की जरूरत है। ये मशी जो कर रहे ना, 5 करोड़ आदमी करेंगे भी, ये 5 करोड़ आदमी, ये इमाम यही तो दिखा रहा है कि मेरा लश्कर है, परवाह ना करो। बुड्ढे हो, जवान हो, एक हाथ नहीं, एक पैर नहीं, बच्चा है, सब मेरे सिपाही हैं, मेरे लश्कर में हर एक की जगह है। ये मर्जियत का सिस्टम ना होता, ये दुनिया तुम्हें खा चुकी होती, अब तक खत्म कर चुकी होती। इसलिए करोड़ों अरबों खर्च कर रहे हैं, इनको मर्जियत से अलग कर दो। जिसके नसीब में गुमराही है, उसे ना आप रोक सकते ना मैं। अल्लाह ने अपने रसूल से कह दिया कि है हबीब, आप इनकी परवाह ना कीजिए, इनकी समझ में आने वाली नहीं है। तो जिनके रसूल की बात समझ में नहीं आई, वो मेरी कहाँ से समझेंगे। अल्लाह के बंदो, मौला सामने थे, मौला की नहीं समझ में आई उनके, फर्जंदे रसूल हुसैन साहब ने उसकी समझे। लेकिन समझने वाले के लिए तो इशारा काफ़ी होता है ना अजीज़ो। यकीन माने, मैंने ऐसे ऐसे लोग देखे, बिल्कुल अनपढ़, चाहिर दुनियावी तौर पे, अंगूठा छाप, लेकिन हक शनास ऐसे। उन्हीं ने एक मैार बनाया भाई, मसलन वो चारों को नहीं मालूम, मैं खुद ज़ाती तौर पर जानता हूँ। वो ये देखते हैं कि फला शख्स किधर है, यानी एक मैार बनाया उन्होंने कि ये आदमी झूठ नहीं बोलता, ये आदमी सही है, ये आदमी मराठे के पीछे है, ये मुजाहिद है, मतलब जो भी एक मैार। अब वो आके उसी से पूछेंगे, भैया बताओ अब दुनिया उनको कितना बहकाने की कोशिश करे, वो कहते नहीं भाई तू आलिम नहीं है, हम उसी की मानेंगे जो आलिम है। ایسے میں نے خود دیکھے لوگ. تو حق شناس اگر دیہات میں بھی رہتا ہے نا تو اللہ اس کے دل میں علم کا نور ڈال دیتا ہے. العلم نور یغذفہ اللہ فی قلبہ من یشاء. علم تو نور ہے, نور. کتابیں پڑھ پڑھ کے بھی انسان جاہل ہی رہتا ہے نا. کس سے پوچھوں, اٹھا دیں ٹرمپ سے پوچھوں؟ خدا کے بندو شکر ادا کرو. یہ مرجعیت کی ڈور کہاں تک جاتی ہے, سلسلہ کہاں تک جاتا ہے؟ جتنی بھی تفسیریں ہیں ہماری ان سب کے حوالے کہاں جائیں گے؟ اب یہ جو اختلاف ہے, کہتے جی مراجع میں تو فتاوی میں اختلاف ہوتا ہے. اچھا ایک علم تو بتا دے جس میں اختلاف نہیں ہوتا. ایک ہی کالج کے پڑھے ہوئے ڈاکٹروں میں اختلاف ہوتا نہیں ہوتا. ایک ہی دل کے اسپتال سے پڑھے ہوئے ڈاکٹروں میں اختلاف ہوتا ہے نہیں ہوتا. ڈینٹسٹ میں اختلاف ہوتا ہے نہیں ہوتا. انجینئرز میں اختلاف ہوتا ہے نہیں ہوتا. وکیلوں میں اختلاف ہوتا ہے نہیں ہوتا. ججوں میں اختلاف ہوتا ہے. تو سب چھوڑ دیں, سب چھوڑ دیں. ارے بھائی میں تو بڑا اختلاف ہے آپس میں. خدا کے بندہ علم ترقی جب ہی کرتے ہیں جب تک یہ علمی اختلاف نہ ہو. ابھی مثال دے دو پھر اس سے ہٹ کے. ڈاکٹر اسٹیفن ہاکنگ اس زمانے کا سائنسدان ہے, کہتے ہیں کہ گزشتہ 5-6 صدیوں میں اس سے بڑا سائنسدان پیدا نہیں ہوا. اس نے سب کی تھیوریاں الٹ دی, سب کے فلسفے پلٹ دیے. میں یہاں تو بیان کرنے سے رہا, میرے جیب میں ساری چیزیں میں نے رکھی ہوئی ہیں, صرف ایک اشارہ کر رہا ہوں. ابھی جو تازہ تازہ وہ مرنے سے پہلے ایک تھیوری دے کے گیا تھا اور ایک تھیوری کو غلط کر کے گیا تھا. پہلی تھیوری یہ تھی کہ بلیک ہول, اس میں جس سیارے یا ستارے یا گلیکسی کی عمر ختم ہوتی ہے, آسان کر کے بتاؤں گا, پریشان مت ہوئیے گا, سونے کی کوشش کوئی نہ کرے ان جملوں پہ, کیونکہ یہ سمجھنا بڑا ضروری ہے. اللہ کا یہ سب کے سب اس بلیک ہول میں چلے جاتے ہیں. معدوم جنین کی قیامت ہو جاتی ہے, ختم. اس میں جا کے یہ معدوم ہو گیا, ختم ہو گیا. اور یہ کھینچ لیتا ہے اپنے طرف سب کو. اور کتنی دور ہے زمین سے معلوم ہے آپ کو بلیک ہول؟ اخبار کی خبر ہے. مولوی کہتا تو کبھی بھی نہیں مانتے آپ. 5 کروڑ خرب, 5 کروڑ نہیں اور 5 خرب بھی نہیں, 5 کروڑ خرب کلو میٹر ہے زمین سے یہ بلیک ہول, جو پتہ نہیں کب کس کا ذکا ہے. کتنی 8 طاقتور دوربینوں سے, خوردبینوں سے. ابھی آپ نے پڑھا ہوگا اخبار میں, جس میں 8 یہ سارے ترقی یافتہ ملتے ہیں, امریکہ, فرانس, روس, ان سب کی, جرمنی, برطانیہ, ان سب کی خوردبینوں نے لگا کے ان 8 طاقتور سے اس کا عکس لیا ہے 5 کروڑ خرب میل سے. وہ عکس بھی ہے, یہ ساری میں رکھ دو. لیکن میں جو بات بتانا چاہ رہا ہوں, کہتے ہیں کھینچ لیتا ہے جب یہ چلا جاتا ہے جس کی, یعنی قیامت ہو گئی. اب اس میں سیارہ ہو, ستارہ ہو یا گلیکسی. گلیکسی کیا مطلب؟ یہ ملکی وے جس میں ہماری زمین ہے بھائی, کلسٹر بھی نہیں, ملکی وے, صرف گلیکسی. کھینچ کے لے جاتا ہے اپنے اندر. اور کہتے ہیں اتنی کشش ہوتی ہے بعض سیاروں میں کہ ایک کشش کی وجہ سے سکڑتے سکڑتے بال کی مانند بن جاتے ہیں. کیا بن جاتے ہیں؟ بال. اور اتنی کشش ہوتی ہے کہ ہر چیز کو کھینچ لیتے ہیں, سکڑتی جاتی ہے. یہاں پہ دو باتیں کرنا چاہ رہا ہوں آپ سے. ایک تو اس نے اس کو غلط کہا, ایک چیز کو صحیح کہا. یہ اس نے کہا, میرے پاس لکھا ہوا ہے اور اس کی ریسرچ ہے سائنسدان کی. بھائی کسی ایسے عام آدمی کی ذریعے دنیا کا سب سے بڑا سائنسدان ابھی آج تک اس سے بڑا نہیں پیدا ہوا اس دور میں. 6 صدیوں سے کہتے ہیں کہ اس سے بڑا کوئی سائنسدان اسٹیفن ہاکنگ, جس کا بھی تھوڑے دن پہلے یا کچھ 1-2 سال پہلے مرا ہے, انتقال ہوا ہے. خیر وہ اتنا بڑا سائنسدان. بلیک ہول کے بارے میں کیا کہا وہ تو بتاتا ہوں. پہلے تو کہتے ہیں یہ سیارہ سکڑ کے اتنا سا. خدا کے بندو میں تو وہیں رک گیا, بار بار پڑھتا رہا. میں نے جلدی سے اس کی فلم بنا کے محفوظ کر لیا اپنے پاس, تاکہ یہ تو اخبار اخبار تو پڑھتی نہیں ہماری قوم, ان کو تو پتہ ہی نہیں. میں بتاؤں گا کبھی تو کہیں گے پتہ نہیں کہاں کی اڑا رہے ہیں. اڑا نہیں رہا, سارے ثبوت رکھتا ہوں. اب وہ کہتا ہے کہ یہ بال بن جاتا ہے. میں وہیں رک گیا. وہ پوری ریسرچ, اچھا اتنی وہ مشکل زبان ہے, ٹیکنیکل لینگویج اردو میں بے شک ہے مگر ٹیکنیکل لینگویج کہاں سمجھ میں آتی ہے. بار بار پڑھتا رہا. تو اتنی بات سمجھ میں آئی کہ بال بن جاتی ہے, بڑے سے بڑا ستارہ ہے سیارہ. اتنی بڑی بات. خدا کے بندو ہمارے پڑھے لکھوں کی بات سمجھ میں نہیں آتی. اتنی سی بات, اب 1400 سال بعد سائنس بتا رہی ہے. 1400 سال پہلے اگر رسول بتاتا تو کسی کی سمجھ میں نہیں آتا, کیونکہ سائنس سے لیبورٹری نہیں تھی. سائنس اتنا آگے نہیں بڑھی تھی. مولا بتاتے تو سمجھ میں نہیں آتا. اس لیے پہلے صداقت کا یقین لاؤ کہ صادق یقین ہے, معصومین ہے, پھر مانو جو وہ کہتے. تو سنو کہنا کیا چاہ رہا ہوں, آج 1400 سال بعد سائنس یہ کہہ رہی ہے کہ بڑے سے بڑا ستارہ سیارہ سکڑ کے ایک بال بن سکتا ہے. اب کسی یہ نہیں کہتا کہ کس نے بنایا, کہتا ہے بن سکتا ہے. تو کوئی ہے نا روشن کیوں کرتے ہو؟
بولے جا رہا ہے سلام
جب آج سائنس کہہ رہی ہے وہی کہتے ہیں کیسے بنتا کہتے ہیں یہ نہیں بن جاتا ہے تو اس کا مطلب کوئی ہے نا بنانے والا تو آج جب مان رہا کہ بنانے والا اتنے بڑے ستارے یا سیارے یا گلیکسی کو ایک بال میں بند کر سکتا ہے تو پھر علی کے گھر میں وہی اللہ اس ستارے کو سکیڑ کے اتار دے تو پھر شک کیوں کرتے ہو؟ ہمارے بھی لوگ کہتے ہیں بھائی پتا نہیں کہاں سے روایت لیا ہے نا ہمارے یہاں بڑے بڑے قابل بیٹھے ہوئے ماشاء اللہ میں نے تو سائنس بھی نہیں پڑھی خود ہی سائنس پڑھ لو تو پتہ چل جائے گا نہیں میرے تحقیق تو میری جیب میں ہے میری جیب میں اب تو کہتے ہیں پہلے کہتے تھے محاورتن کہتے تھے دنیا میری جیب میں واقعی میری جیب میں ایسی تحقیقیں میں فوراً محفوظ کر لیتا ہوں کیمرے میں اسی کے لیے تو مجھے کیمرہ اچھا لگتا ہے اسی وقت اچھا لگتا ہے باقی اچھا نہیں لگتا سلوات بھیجیے محمد آل محمد پر ہے چلیے جو بات بتانے جا رہا تھا وہ اصل بات یہ تو ضمناً آ گیا کہ چلیے الحمد للہ مولا کا ذکر ہوتا ہے تو چہروں پہ ایک دم رونقیں آ جاتی ہیں نا اور سویا ہوا آدمی بیدار بھی کر دیتے دو تین مجھے وہ بھی بیدار ہو گئے ماشاء اللہ سے سلوات دے دیے محمد آل محمد پر آئیے اب کیا کہتا ہے پہلے کیا تھی تھیوری کہ بلیک ہول میں جو گیا ختم معدوم یہ تھیوری پہلے دے رہا ہے تصویریں بعد میں کھینچی ہیں یہ تھیوری ایک کہتا ہے کہ نہیں ایسا نہیں ہے ایسا نہیں ہے میری ریسرچ یہ ہو ریسرچ تو اس کی پتہ نہیں کتنے ہزار صفحے یہ میں تو ریزلٹ بتا رہا ہوں آپ کو کہتا ہے میں اس نتیجے پر پہنچا ہوں کہ بلیک ہول میں جا کے یہ گلیکسی ہو یا کلسٹر ہو ستارہ ہو یا ستارے ہو سیارہ ہو یا سیارے ہو معدوم نہیں ہوتے اور یہ ہے کہاں بلیک ہول ان عالمین کی بات کر رہا ہے یہ کروڑ ہا ارب ہا ستارے ملکی میں ان سب کی بات کر رہا ہے اس کے بعد ہے وہ بلیک ہول کہتا ہے نہیں معدوم نہیں ہوتے جب اس بلیک ہول میں داخل ہوتے ہیں تو لاکھوں سال کا سفر کر کے ایک اور کائنات میں نکل جاتے ہیں یعنی فنا نہیں ہے تو یہی تو ہم بھی کہہ رہے ہیں کہ فنا نہیں ہے عدم نہیں ہے ایک عالم کے بعد پھر دوسرے عالم میں جانا ہے نہیں سمجھ میں آیا انا للہ وانا الیہ راجعون کہیں سے آئے ہو وہی پلٹ کر جانا ہے آدم
کیسے
معدوم نہیں ہوئے معدوم نہیں ہوئے اب عالمین کی مسئلہ سمجھ میں آیا کہ اللہ رب العالمین ہے اور پیغمبر رحمت اللہ سمجھ میں آئی کسی نبی رسول کا منصب نہیں ہے یہ تو ہمارے مراجع کیا کہہ رہے ہیں ہمارے مجتہدین کیا کہہ رہے ہیں وہ بھی تو یہ کہہ رہے ہیں اب 2-3% میں اختلاف ہو گیا مسائل میں کیا اختلاف ہو گیا کسی نے یہ کہہ دیا کہ بغیر وضو کے نماز ہو جاتی ہے یا کسی نے یہ کہہ دیا کہ جناب رمضان کے روزے میں کوئی مسئلہ نکال دیا کہ فجر کے بعد طلوع ہونے تک سحری کرتے رہو سورج کے طلوع ہونے تک کسی نے ایسا کہہ دیا کیا کہہ دیا بھائی کسی نے کہہ دیا نماز پڑھنے کے بعد وضو کر لیا کرو کسی نے صبح کی 2 کی 4 بنا دی ظہر کی 4 کی 6 کر دی یا 2 کر دی کسی نے مغرب کی 3 کی 6 کر دی کیا کر دیا میں چیلنج کر رہا ہوں ساری توضیع المسائل اکٹھا کر لو 3% سے زیادہ اختلاف ہے کس چیز میں اختلاف کوئی کہہ رہا ہے 2 بار دھو لو کوئی کہہ رہا ہے 1 بار دھو لو وضو میں ہاتھ کو کیا فرق ہو گیا بھائی کیا فرق پڑ گیا اب سمجھ میں آیا اگر یہ اجتہاد نہ ہوتا اب میں نے بتایا نا اختلافات اختلاف نہ ہو کوئی علم آگے نہیں بڑھتا اسی کو اجتہاد کہتے ہیں چاہے سائنس کوئی سا بھی علم ہو ورنہ ایک تفسیر کافی ہوتی نا تفسیر ایک کافی ہوتی لیکن 9 لاکھ میں سے روایات کتنی تھی جعلی روایت کتنی ہے 9 لاکھ میں سے چھانٹنا آسان ہے چھانٹنا ائمہ طاہرین نے اصول بتائے اپنے زمانے میں بتا دیا فقہا کہ محتاج ہو محتاج ان سے ہٹ کے نہ چلنا ہٹ کے چلو گے تباہ ہو برباد ہو جاؤ گے دوسری قوموں کی طرح سے کیوں ہم نے اصول دے دیے ان کو جب اصول دے دیے یہ انہیں اصولوں پہ آگے بڑھیں گے انہیں اصولوں پہ تم کو بھی لے کر آگے بڑھیں گے کبھی بھی سائنس سے تشیع نہیں ٹکرایا کیوں او بھائی سائنس ہماری محتاج ہے ہم سائنس کے فارمولوں پہ نہیں چلتے سائنس ہمارے فارمولوں پہ چلتی ہے کیوں سائنس کے فارمولے بدلتے رہتے ہیں وہ اکثر لوگ یہ ثابت کر رہے تھے دیکھیے سائنس یہ کہتی ہے اور ہم بھی یہ کہتے ہیں میں نے کہا اچھا کل سائنس بدل دے گی تو پھر کیا کہے گا کیونکہ سائنس کے فارمولوں کا تو پتہ نہیں ہے نا بھائی پہلے کہتے تھے زمین کھڑی ہوئی ہے سورج گھوم رہا ہے बाद में कहते नहीं भाई सूरज भी घूम रहा है जमीन भी घूम रही है, नहीं फिर कहते थे नहीं सूरज खड़ा हुआ है जमीन घूम रही है, तो लोग कहते थे कैसा भाई जमीन कहाँ घूम रही है, मैं तो अपनी जगह खड़ा हूँ। बाद में बड़ी मुश्किल से समझाया जाता है आज भी लोगों को, नहीं भाई जमीन घूम रही है आप भी घूम रहे हो आपको पता नहीं चल रहा। लेकिन खैर जिनकी ये समझ में नहीं आया जमीन कैसे घूम रही है वो क्या समझेंगे बाकी मसाइल को। समझ में आ रही है हमारी बात, बिल्कुल आसानी से बता रहे हैं खुदा के बंदो, साइंस तो बदलती रहती है अपने फार्मूले। अभी मैंने बताया डॉक्टर स्टीफन हॉकिंग का बदल दिया ना, उसने थ्योरी बदल दी बिल्कुल आज। तो मैं क्या कहूँ, मैं आपकी बात नहीं, कुरान आया है कयामत तक के लिए, मुझे ये नहीं देखना कि साइंस पर मेरा इस्लाम पूरा उतर रहा है कि नहीं उतर रहा, मुझे ये देखना है कि साइंस मेरे इस्लाम पे पूरी उतर रही है कि नहीं उतर रही। मसले बदलते रहे ना, फार्मूले बदलते रहे हर जमाने में, आयात वही है यार, उसूल बना के दे दिए कि देखो इन चीजों पे ऐसे चलना है, जब तरक्की करते जाओ मसला नहीं। अगर इत्तेहाद ना होता सब जगह जुमूद था। हमारे यहाँ जो लोग जाते रहते हैं ज्यारत के लिए, नहीं तो अब इंशाल्लाह जो नहीं गए सबके लिए दुआ करता हूँ सब जाइए। अब तो हौज़े इल्मे नजफ की आदत हो गया ना करबला, अभी जाइए दिन के वो चले जाइए, जुमे के अलावा जुमे को छुट्टी होती है, जाइए दिन में देखिए ना कुम में क्या हाल है। मासूम है कुम के हरम में चारों तरफ बैठे हुए चार चार आदमी, दो दो तीन तीन आदमी मुबाहिसा। अच्छा अक्सर लोग हैरान कि ये कर क्या रहे हैं, खुदा के मन तो मुबाहिसा क्या कहलाता है ये, उस्ताद से दर्श पढ़ के आए लाजमी है मुबाहिसे के बगैर पढ़ नहीं सकता बन नहीं सकता कुछ। तीन दिन चार चार बहस कर रहे हैं, दलीलें दे रहे हैं दूसरे को, उन्हीं दलीलों में तो सीखता है इंसान। अब मुज्तहिद बनते बनते कहां चला जाता है, किस दर्जे पर पहुंच जाता है, तो अब वहां वही इख्तिलाफ है ना जो डॉक्टरों का है, मुज्तहिद है डॉक्टर किसी भी फील्ड का हो। मैं खुद जनाब जब मरीज होता हूँ डॉक्टर के यहाँ जाता हूँ ना, मेरा एक डॉक्टर है भाई, उसको बताता हूँ टेलीफोन पर बताता हूँ भाई ये कैफियत होगी जरा बताओ क्या करूँ। इत्तेफाक से जब वो नहीं होता किसी और डॉक्टर को देखा और फाइल देख के दो दवाएं बदल देता है, अरे भाई क्या करना है भाई, ये दो दवाएं बंद करें ये शुरू करें क्या करो, दोनों के पास डिग्री है, दोनों अमेरिका से पढ़ के आए, दिल की डिग्री लेकर आए, तो छोड़ दूं दिखाना डॉक्टरों को, आप भी छोड़ दीजिए, सब डॉक्टर हैं भाई अपना अपना इश्तियाद है, वो मिजाज और तबीयत के मुताबिक देख के दवा देता है, कोई अपने अपने हिसाब से किसी को किसी की दवा लगती किसी को कुछ, तो खैर मैं दिखा तो देता हूँ लेकिन दवा नहीं बदलता भाई, मैं अपने पुराने डॉक्टर की दवाओं पर चलता रहता हूँ उसी को दिखाता रहता हूँ, और मेरी वजह से कई डॉक्टरों ने तकलीफ सीख ली, नहीं उनकी वैसे समझ में नहीं आता था प्रैक्टिकल समझ में आया, प्रैक्टिकल समझ आया, डॉक्टर ने कहा ये चीज़ छोड़ दो मैंने छोड़ दी, मैंने कहा कहने अब छोड़ दी, मैंने कहा भाई छोड़ दी, मेरे दोस्त साहब मैंने छोड़ दी भाई, कहने हाँ छोड़ दी, कहने खवा लिया आपने, दूसरों को कहते रहते वो तो नहीं छोड़ते, मैंने कहा भाई मुझ पर हराम है, आप डॉक्टर हैं मेरे, डॉक्टर हैं आप मेरे तबीब हैं, तबीब ने जब कह दिया हराम मैंने सीखा ही है, ये ना मेरा तबीब है ना, वो मेरा तबीब है, वो जानता है मैं थोड़ी जानता हूँ, मेरे पास इल्म ये तिब थोड़ी है, आप मेरे तबीब हैं, और कई बार तो ये दवा खाने दिखाएंगे नहीं खा नहीं खाएंगे, डॉक्टर है ना भाई, या डॉक्टर बदल दो है ना भाई, और तो बदलोगे फिर उसके कहने पर, तो खुदा के बंदो यही तो इत्तेहाद है और क्या है। तो मेरे डॉक्टर ने तो कई ने मेरे से मुझसे तकलीफ सीख ली कि अब समझ में आई हमारी बात, जो समझ में नहीं आती थी कि तकलीफ क्यों जरूरी है, क्योंकि मैं आपके मैदान का माहिर नहीं आपकी बात मानूंगा, तो आप जिस मैदान के माहिर नहीं हैं, है भाई उर्दू तर्जुमा पढ़ के तफसीर लिखे दे रहा है, हमें ऐसे ऐसे भी मिले तफसीर लिखा भाई तफसीर कब उर्दू अरबी अरबी आ गई कहीं अरबी का कायदे हो रहा वो तर्जुमे से एलिवेद के शान में जो आए थे वो निकालो कितनी निकाली 117। मैंने कहा जब जाहिल आदमी तुझे तुझे पता ही नहीं कि अलिफ लाम मीम से लेके वन नास तक अहले बैत ही अहले बैत है, पढ़ने वाला तो बन ढूंढने वाला तो बन, तफसीर लिख के दे रहा बैठ के फुटपाथ के ऊपर, खुद खुदा का खौफ कर लो कोई अल्लाह को मान लो, मुश्तहिद कहाँ लेके जाएगा, हवाले है ना, इसने इससे कहा इसने इससे कहा इसने इससे कहा, जो नहीं कर रहा तकलीद वो एक किताब पढ़ी मैंने मस्जिद के खिलाफ लिखी है, अल्लाह हमको हिदायत दे, होता कुछ नहीं है सिवाय अपनी आखिरत खराब, पहले समय पे हवाला दे रहा है मुश्तहिद का, शेख तूसी ने ये लिखा, अच्छा तो शेख तूसी कहाँ से बीच में आया, ट्रंप का हवाला लेकर आ, जब तू मुज्तहिदीन को मानते ही नहीं है तो शेख तूसी का वाला क्यों ला रहा है भाई, ट्रंप का लेकर आ, नेतन्याहू का लेकर आ, ऊपर तो बोरिस जॉनसन का लेकर आ, गोल्डा मेयर का लेकर आ, किसी का लेकर आ, इनका क्यों ला रहा है, कि अल्लामा हिल्ली ने ये लिखा शेख तूसी ने ये लिखा फलाने ने, भाई जब तू इनको मानते ही नहीं है तो इनके हवाले क्यों ला रहा है, किसके ला रहा है, पता चला ना कि तकलीद ना करने के लिए भी तकलीद जरूरी है, और इन्हें पढ़िया
हाय
जिस जिसने जिस जिसने किताबें लिखी हैं, मरजाइयत तेरा सबको जानता हूं, जो यहां के उनको तो मैं जानता ही हूं, खुद भी दफा हो गए, फना हो गए, उनकी किताबें भी लिखी वो भी फना हो गई, जिनसे माल लिया था वो भी फना हो गए। बड़ी बड़ी ये मोटी मोटी किताबें, और अकल पे जब पत्थर पड़ते हैं तो कैसे पड़ते हैं जानते हैं? पूरी किताब लिख रहा है मरजाइयत के खिलाफ, और अपनी किताब के ऊपर अपनी तस्वीर लगा के किताब के ऊपर टाइटल क्या लिखा है, मर जाए अखबारियीन, मर जाए। और मैं उस वक्त वो जिंदा थे, अब तो पता नहीं जिंदा है कि मर गए, पता तो है नहीं। तो मैंने फोन करके मैंने कहा भाई ये क्या है, ये क्या है, खुद ही आप अपनी तरफ बुला रहे हो लोगों को, तो पता चल गया ना कि उनके पीछे भी तो चल रही है ना। तो बस यही तो मैं बता रहा हूं कि तकलीद तो करनी है, किसी की भी करो, ये फैसला तुम्हें खुद करना है कि इन जाहिलों की करो या उन फुकहा की करो जो दुनिया में तुम्हें इज्जत दे रहे, इज्जत इज्जत इज्जत, जिनकी वजह से हमारे सर फख्र से ऊंचे हैं कि ये हमारे उलमा, ये हमारे फुकहा है, ये हमारे मराजे हैं जिनसे दुनिया कांप रही है आज। ये सीस्तानी है, 85-90 साल के दरमियान तो उम्र हो गई होगी, आगा कि अल्लाह उनको हमारी भी उम्र लगा दे, जिससे डर रहे हैं कांप रहे हैं, ये खामनाई है, जिससे डर रहे हैं कांप रहे हैं। और जितने मर्जे मराजे हमारे बड़े बड़े खुमैनी है जिसके नाम से इनका दम निकलता, और या फिर हसन नसरुल्लाह जैसे इनके शागिर्द हैं। समझ में आ रही है बात, अल्लाह के बंदो ये वजह है, मैंने आपको राज दे दिया, वो रम्ज बता दिया, क्यों खिलाफ है, क्यों साम्राज्य माल खर्च कर रहा है, करोड़ों अरबों डॉलर लगा रहा है, क्यों जानता है कि मार यहाँ से लगी। हमारा काम है बताना, और जिसकी किस्मत में गुमराही लिखी है हम थोड़ी बचा सकते हैं उसको, लेकिन इतना याद रखो, याद रखो, ये सारे सिलसिले खत्म होते हैं इमाम ज़माना पे जाके, कहा जाते हैं इमाम ज़माना पे। हमारा मुश्तहिद कोई फतवा देगा तो पीछे अपनी तरफ से थोड़ी देता है, पूरी रिवायात है उसके पास, आपस में बहस मुबाहसा है, 3% मसले इख्तलाफ में तो क्या हुआ, हमारा काम है अमल करना, नहीं पसंद आया दूसरे मर्जे की कर लो तकलीद, क्या हुआ, मना किया किसी, या खुद बन जाओ, जाओ रोका है किसी ने, किसी ने नहीं रोका, जाओ मुश्तहिद बन जाओ, करना तो पड़ेगी भाई तकलीद, या मुकल्लद बन जाओ या मुकल्लिद बन जाओ, या ऐसे बन जाओ कि लोग तुम्हारी तकलीद करें, या फिर खुद करो। और मैं तो मुकल्लिद आदमी हूँ, सीधी सीधी बात बता रहा हूँ, मगर इतनी पहचान है मुझे कि किसके पीछे चलना है, इतनी पहचान है, इसलिए इतने आराम से बात करता हूँ, इत्मीनान से बात करता हूँ, मुझे मालूम है ना मेरा एक मयार है कि साम्राज्य किसका दुश्मन है, शैतानी ताकतें किसकी दुश्मन है, यजीदी ताकतें किसकी दुश्मन है, जिसकी दुश्मन है वही हमारा दोस्त, जिसकी दुश्मन है वही हमारा। तो देख लो दुनिया के नक्शे पे कि यजीदियों की और शैतानी ताकतों की लड़ाई किसके साथ हो रही है, हुसैनियत, ये हुसैनियत है। अगर यहां से पैगाम नहीं किया तो फिर कहां से जाएगा, बस खत्म कर दी मैंने मजलिस आपके लिए। अइमा ताहिरीन ने फुकहा बनाए, बनाए फुकहा बनाए, उलमा बनाए, क्यों, इसलिए कि हर दौर में हर जमाने में तुम्हें जरूरत पड़ेगी ऐसे रहबरों की, राहजनों के पीछे ना चलो, रहबरों के पीछे चलो, पहचानो रहबन और रहजन का फर्क, पहचाने आसान मेयार दे दिया ना, जो लड़ रहा है यजीदी ताकतों से वो तुम्हारा दोस्त है, जो यजीदी ताकतों का दोस्त है वो तुम्हारा दुश्मन है। ये मेरे मौला ने मेयार दिया है, किसी आलिम ने थोड़ी दिया, दोस्त का दोस्त दोस्त, दोस्त का दुश्मन तुम्हारा दुश्मन, और दुश्मन का दोस्त तुम्हारा दुश्मन, दुश्मन का दोस्त क्या हुआ, तुम्हारा दुश्मन, तुम्हारे दोस्तों का दुश्मन भी तुम्हारा दुश्मन। बस इस मेयार को याद रखें जो मेरे मौला ने दिया है कि कौन दोस्त होता है कौन दुश्मन, तो अब इस दुनिया के सामने है कि नहीं है, वहीं मरे जा रहे हैं जा जाके, हमारे वाले भी वहीं कह रहे हैं कि मरा हुआ घोड़ा तुम्हें कहीं भी नहीं लेके जाएगा, भू देता रहेगा, फिर वहीं जा रहे हैं, घुसे जा रहे हैं उसी मुर्दा घोड़े के पास, उसी मुर्दा गधे के पास चले जाओ, उसको यकीन दिला रहे हम तुम्हारे साथ हैं, तुम अपने साथ नहीं हो उसके साथ क्या होगे भाई, पूरी दुनिया जानती है कि तुम अपने साथ भी नहीं हो, पूरी दुनिया जानती है तुम अपने साथ भी नहीं हो, तुम अपने साथ होते तो तुम्हें अपने दोस्त दुश्मन की तमीज होती, उसको जाके यकीन दिला रहे वो मुर्दा घोड़ा है मुर्दा गधा है, कब से कह रहा हूँ मैं, वो वहीं पड़ा भू देता रहेगा, अब कुछ भी नहीं है, ख़त्म फिनिश, छुट्टी हो गई उनकी, आप आंखों से देख लोगे मैं रहूँ ना रहूँ, आप आंखों से देख लोगे, करीब आंखों से देख लोगे, मैं तो कह रहा हूँ आपसे, मैं तो पिछले साल भी कहा था कि बस एक दो साल की कहानी है, एक दो साल में छुट्टी हो रही है इनकी, जा रहे हैं। क्यों? फायरबैक हो गया, अब लिपट रही है भी साथ, और कोई बस कुछ जाहिर होने ही वाला है। इंशाल्लाह इंशाल्लाह, कभी मायूस मत होना, कभी ना उम्मीद ना होना। ये सख्तियां ही तो बता रही है कि कुछ होने वाला है। जब इंसान अपने आप को बिल्कुल बेबस महसूस करे ना, मजलूम इंसान, मजलूमों की बात कर रहा हूँ, जब बेबस महसूस करे कि सारी ताकतें हमारे खिलाफ, सारी ताकतें, तो बस पे यकीन रखो कि आप कुछ जाहिर होने वाला है। इत्मीनान मशीहत है, वो बैठ गया ना ऊपर। अल्लाह ये कितने मकर कर ले हमारे साथ, अल्लाह के साथ मकर नहीं कर सकते। इमाम जमाना है ना पुश्त पे, फिर कैसी घबराहट, सबके साथ मकर कर ले, इमाम के साथ नहीं कर सकते ना। तो ये है तशय्यो का अकीदा। अकीदा कहाँ ढूंढ रहे हो? ये अकीदा होता है, इसे कहते हैं अकीदा। यकीन रखो आज के दौर में अल्लाह के वादे पर और अपने इमाम जमाने के वादे पर यकीन रखो, कुछ नहीं कर सकते तुम्हारे। मेरे इमाम की तौकी है ना, शेख मुफीद के नाम है या शेख कुलैनी के नाम, तौकियात इमाम जमाने की तौकी है ना, या भाई शियों से कह दो मत परेशान हो, मत घबराओ। अगर हम तुम्हारी निगरानी ना कर रहे होते तो दुश्मन तुम्हें रौंद के, बलाएं तुम्हें रौंद के गुजर चुके होते हैं। तुम्हें मालूम ही नहीं होता कितनी बलाएं हम तुम पर से टाल देते, मालूम ही नहीं होता। कितनी बार ऐसा हुआ हमारे साथ? नहीं हुआ क्या? हालात बिगड़ बिगड़ के ऐसी जगह पहुंचे, ऐसी जगह कि हम समझते थे बस पता नहीं जाने में, उसके बाद फिर बदल गए, बदले नहीं बदले। और आज तो वैसे नविश्ते दीवार सामने नजर आ रहा है, दुनिया के नक्शे पे लिखा हुआ आ गया कि क्या होने जा रहा है, क्या होने वाला है। इतनी इतनी सी टोलियों ने, मैं तो लश्कर भी नहीं कहता, टोलियां हैं दुनिया के मुकाबले में, छोटी छोटी सी टोलियां हैं ये यमन की और शाम की। इन टोलियों के जरिए से अल्लाह ने बता दिया कि कैसे अबाबिलों का लश्कर आया था और कैसे अबराह के लश्कर को खत्म करके चला गया। समझ में आ गया कैसे अबाबिलों का लश्कर आया था? इसलिए नहीं कर पाते अली का शिया घबरा जाए। हुसैन करबला के मैदान में बशारत दे के गया, देख रहा हूँ मेरा बेटा आएगा, मेरे कायम का अलम लहराएगा, मेरे खून का इंतकाम लेगा। ये पूरा इमाम के आखिरी अल्फाज है करबला के मैदान में जनाब सैयद शुहदा के। जितने भी है वहां, आप और मैं यही जानते ना कि एक फकीह हबीब इब्ने मजाहिर नहीं, अजीजों ठीक है उसे फकीह कुफा लिखा, लेकिन ये 72 का वजूद ही बता रहा है। इनमें हर एक फकीह है, बहुत सोच समझ के हुसैन के साथ होता है। इनमें से हर एक चाहता है कि मुझे कभी मौत ना आए। जिंदगी का रास पा लिया इन 72 फुकहा ने, बल्कि मैं तो ये कहता हूँ कि 6 माह का बच्चा भी इतना इल्म रखता है कि मुझे मैदान में जंग कैसे करनी, मैं पढ़ चुका मैदान में जंग कैसे। 90 साल का हो, बल्कि वो 4 साल की बच्ची को भी आप देखेंगे ना, एक वक्त तक उसने पानी मांगा है, उसके बाद फिर पानी नहीं मांगा। बस आखिरी मजलिस है ना, आप जानते हैं आखिरी मजलिस में कोशिश करता हूँ कि हुसैन को हुसैन की बेटी का पुरसा दे दो। यही बच्ची है ना जो जुलजना के कदमों से लिपट गई थी, मेरे बाबा के जुलजना और मेरे बाबा को ना लेके जा, जो भी तुझ पे सवार होकर गया वापस नहीं आया। हुसैन उतरे थे गोद में, उठाया करो मशरू मारूफ रिवायत जो मैं सुनता चला आ रहा हूँ, उलमा से नकल भी करता चला आता हूँ आपके सामने, वल्लाहु आलम बिस्सवाब। मगर यही है कि हुसैन ने आगोश में उठा के इतना कहा था, मेरी बच्ची सकीना, जब सारे इम्तिहान लाए गए थे ना, वाकई करबला का इल्म दिया गया था, तो हमने दुआ की थी एक ऐसी बेटी दे जो मेरे बगैर ना रह सके, मैं उसके बगैर ना रह सकूँ, और जब तेरी राह में मुझे उसे छोड़कर जाना पड़े तो मैं छोड़कर चला जाऊँ। यानी सारे इम्तिहान एक तरफ हैं, सकीना वो इम्तिहान है जो हुसैन ने खुद मांगा। समझ में आ रही है भाई बात? खुद मांगा। तो बच्ची ने इतना कहा था कि बाबा अच्छा जाते जाते मेरी प्यास का तो इंतजाम कर जाए। अब कोई शक करे इसमें कि इस्माइल एड़िया रगड़े तो जमजम पैदा हो जाए, हुसैन ठोकर मारे तो पानी नहीं जारी हो सकता। लेकिन इतना कहा था हुसैन ने बच्ची से कि पानी तो है मेरी बच्ची, लेकिन अली असगर प्यासा गया है। मौरिख लिख देगा कि एक बच्ची थी जो प्यास बर्दाश्त न कर सकी, तश्नगी को बर्दाश्त न कर सकी। बस इतना सुनना था, बच्ची पीछे हट गई और इत्मीनान से कहती है बाबा जाओ, अब सकीना किसी से पानी नहीं मांगे। پھر سکینہ نے کسی سے پانی نہیں مانگا. اگر شام غریبہ میں پانی آیا بھی ہے تو بچی کوزہ لے کے دوڑی ہے قتلگاہ کی طرف کہ میرا بھائی پیاسا ہے. یہ وہی بچی ہے جب اونٹ پہ سوار کرایا جاتا تھا گر جاتی تھی. ان بدبختوں نے رسی سے باندھا تھا سکینہ. شام کے دربار میں جب پہنچی ہے اور رسن گلے سے رسن کھولی گئی ہے, زخموں کے منہ کھل گئے تھے سکینہ. اس بچی نے ایک ہاتھ گلے پر اور ایک ہاتھ منہ پہ رکھ لیا تھا. کیوں؟ ہاتھ گردن پہ گلے کی تکلیف کی وجہ سے, چہرے پہ اس لیے کہ نامحرموں کا مجمع ہے. پھپھیوں کی طرح میرے سر کے بال بڑے بڑے نہیں, ایک ہاتھ سے. یہ سکینہ 4 سال کی بچی پردہ کر رہی ہے. زندان میں پہنچی. اب زندان کے صبح شام ہے کیسے؟ جن لوگوں نے زیارتیں کی ہیں وہ تو جانتے ہیں, جنہوں نے نہیں کی دعا کرتا ہوں بحق اولاد زہرا, بحق شہدائے کربلا, بحق یہ معصوم سکینہ, ان سب کو زیارتیں نصیب ہوں وہاں کی. جانتے نا وہ دربار الگ ہے بنی امیہ کی مسجد, اور جو محل تھا جس کا جو خرابہ ہے کھنڈر ہے یہ زندان سے متصل ہے پیچھے. بس روز و شب کیسے گزر رہے تھے اس بچی کے؟ صرف گریے کے ساتھ. دن میں گریا, دن میں دروازے پہ بیٹھتی ہے, اور شام سورج ڈھلتے پہلے سے زیادہ گریا ہوتا ہے. اور روتے 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 کہتے نیند آ جاتی تھی, بچی سو جاتی تھی. مگر میں ہمیشہ کہتا ہوں نیند کیسی, روتے روتے غش میں چلی جاتی تھی بچی. نیند کیسی؟ نیند تو صرف بابا کے سینے پر آتی تھی سکینہ کو. بس ایک ایسی ہی شام آئی. شام ہوئی, بچی روتے روتے غش میں چلی گئی. اہل حرم کو اطمینان ہوا کہ اب کچھ دیر تک بچی استراحت کرے گی. لیکن اس دن یہ ہوا کہ تھوڑی ہی دیر میں بچی کی آنکھ کھلی اور پہلے سے زیادہ بلند آواز سے گریا شروع کر. ماں نے گود میں لیا, میری بچی خاموش ہو جاؤ, اس طرح سے نہ رو. بچی کہتی ہے اما میں کیوں نہ رو, ابھی تو بابا میرے پاس بیٹھے تھے. پھوپھی نے اپنی آغوش میں لے لیا, میری بچی سکینہ کلیجا پھٹا جاتا ہے, ایسے نہ رو. بچی کہتی ہے پھوپھی اما ابھی تو بابا مجھ سے کہہ رہے تھے کہ سکینہ ہم بھی تمہارے بغیر نہیں رہ سکتے. بھائی نے اپنے پاس بلایا, میری بہن سکینہ نہ رو اس طرح سے. بس بچی کہتی ہے بھیا ایک بار بابا سے ملا دو, وعدہ کرتی ہوں پھر نہیں رو. ایک بار بابا کا سر ملوا دو, ایک بار بلا دو بابا. بس بچی کے بہن سن کے حرم کا گریا گزاری بلند ہوا. داروغہ زندہ کو بھیجا گیا, اس نے احوال پرسی کے پوچھو کیا مسئلہ ہے, آج ہر روز سے زیادہ گریا کیوں؟ پوچھا اس نے آ کے سیدھے سجاد آگے بڑھتے, کہتے ہیں بھائی آج میری بہن کی حالت بہت خراب ہے, تھوڑی دیر کے لیے اس کے بابا کا سر لا دو, خاموش ہو جائے. پیغام پہنچایا گیا, حکم دیا گیا سر حسین زندان میں پہنچا دیا جائے. سر حسین لایا گیا, سید سجاد کے حوالے کیا گیا. سید سجاد نے بابا کے سر کے بوسے لیے, آنسوں کا نذرانہ کیا دیا, سلام پیش کیا, بہن کو آواز دی سکینہ لو بابا کا سر آ گیا. بچی دوڑی ہوئی آئی, بھیا کے ہاتھ سے بابا کا سر لیا اور آغوش میں لے کے زمین پہ بیٹھ گئی. رخساروں پہ رخسار رکھ کے روتی ہے, بہن کرتی ہے اے بابا اگر مجھے چھوڑ کے ہی جانا تھا تو مجھے ساتھ کیوں لائے تھے, اے بابا اگر مجھے چھوڑ کے جانا تھا تو مجھے اپنے سینے پہ سونے کا عادی کیوں بنایا تھا. بابا آپ تو چلے گئے, آپ کی سکینہ عاشور سے لے کر آج تک سونا نصیب نہیں ہوا مجھے. جب میں نے آپ کو تڑپ کے پکارا شمر ملون میرے تماچے مارتا تھا. بس ازاداروں بچی کچھ اس انداز میں بیان کر رہی ہے کہ حرم میں شور ماتم برپا ہو گیا. روتے روتے اچانک بچی کی آواز بھی بند ہو گئی, بچی خاموش ہو گئی, اس کی آنکھیں بھی بند ہو گئی. ماں مطمئن ہو گئی کہ میری بچی سو گئی. پھوپھی کے دل کو قرار آ گیا کہ میری سکینہ سو گئی. بس ایک فرد ہے زندہ میں سید سجاد. جو ہی سکینہ کی آواز بند ہوئی, آنکھیں بند ہوئی, اپنی جگہ سے کھڑے ہوئے کہتے ہوئے انا للہ و انا الیہ راجعون, زینب تو اب پر کھڑی ہوئی اپنی جگہ سے, اے بیٹا سید سجاد ابھی تو میری بچی سوئی ہے, یہ تم نے کیسا کلمہ زبان پہ جاری کیا. سید کیا، قبر سکینہ کو، واقعہ ختم ہوا کربلا کا، قید سے رہا ہو گئے قیدی، محبلوں پہ بیویاں ناکوں پہ سوار ہو رہی ہیں، ام رباب کا پتہ نہ چلا، زین سجاد، زینب، ام کلثوم سب ڈھونڈتے ہوئے زندان میں پہنچے، کیا منظر تھا، ام رباب سکینہ کی قبر پہ ایسے چھائی ہوئی تھی جیسے بچی کو اپنی آغوش میں لیا ہوا ہے، بین کرتی جاتی ہے، میری بچی تو نے سنا ہم آزاد ہو گئے، تو مدینے کو بہت یاد کرتی تھی نا، اے سکینہ ہم مدینے جا رہے ہیں، ناکے تیار ہیں، محملیں رکھ دی گئی، میں تیرے بغیر کیسے چلی جاؤں، تجھے اس تاریخ زندان میں چھوڑ کر کیسے چلی جاؤں، اگر مدینے میں کسی بچی نے پوچھ لیا کہ میری بہن کو کہاں چھوڑ، لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایام انقلب ینقلبون، ماتم حسین۔